بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین، السلام علیکم. میں علی عباس رضوی، پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. عید سعید فطر، عید الفطر، عید شکر و قبول آپ سب کو بہت بہت مبارک ہو. جی ہاں، کل یہاں اسلامی جمہوری ایران اور دنیا کے مختلف ملکوں میں عید الفطر انتہائی مذہبی جوش و عقیدت کے ساتھ منائی جانے والی ہے. آج بھی بہت سے ملکوں میں عید الفطر اور عید الفطر کی نماز کے روح پرور اجتماع منعقد ہوئے اور عید کی خوشیاں منائی گئیں. بہرحال، ہم دنیا کے تمام مسلمانوں کو اس پر مسرت موقع پر دل کی اتھاہ گہرائیوں سے ہدیہ تبریک و تہنیت پیش کرتے ہیں اور دعا کرتے ہیں کہ خداوند عالم انسانیت اور عالم اسلام سب میں امن، بھائی چارہ، دوستی اور محبت قائم کرے اور دنیا امن و خوشحالی کا گہوارہ بنے. اور یہ بھی امید کرتے ہیں کہ آپ سب نے اس ماہ مبارک میں الہی دسترخوان کی نعمتوں سے بھرپور استفادہ کیا ہوگا. ہمارے آج کے پروگرام کا موضوع ہے مصر کے سیاسی اور بحرانی حالات. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جہاں ناظرین، جیسا کہ آپ جانتے ہیں کہ مصر میں منتخب صدر محمد مرسی کی معزولی کے بعد جو بحران شروع ہوا تھا وہ جوں کا توں نہ صرف جاری ہے بلکہ اس میں روز بروز شدت پیدا ہوتی جا رہی ہے. ایک طرف جہاں اخوان المسلمین اور عبور حکومت دونوں نے امریکہ کے کردار پر شدید نکتہ چینی کی ہے اور یہ کہا ہے کہ امریکہ مصر کے داخلی معاملات میں مداخلت کر رہا ہے، وہیں اطلاعات یہ ہیں کہ امریکہ، یورپی یونین، قطر اور متحدہ عرب امارات جیسے ملکوں کے نمائندہ وفود مصر کے بحران کو حل کرنے کے تعلق سے قاہرہ میں بدستور موجود ہیں. لیکن اس دوران مصر کی عبوری حکومت نے کہا ہے کہ عالمی ثالثی کی کوششیں ناکام ہو چکی ہیں. دوسری طرف مرسی کے حامیوں اور اخوان المسلمین کے کارکنوں نے کہا ہے کہ وہ اپنے دھرنے بدستور جاری رکھیں گے اور آج مصر میں النہضہ اسکوائر اور رابعہ الادویہ اسکوائر پر اخوان المسلمین کے حامیوں، کارکنوں اور مصر کے معزول صدر مرسی کے طرفداروں نے نماز عید وہیں پر ادا کی. اس درمیان مصر کی عبوری حکومت اور اس کی کابینہ کا کہنا ہے کہ عید الفطر کے بعد یہ دھرنے زبردستی ختم کروا دیے جائیں گے. بہرحال، عبوری حکومت ہو یا محمد مرسی کے حامی، دونوں اپنے اپنے موقف پر ڈٹے ہوئے ہیں اور کوئی بھی اپنے موقف سے پیچھے ہٹنے پر تیار نہیں ہے. جبکہ حکومت کا یہ کہنا ہے کہ عبوری حکومت کی طرف سے جو کچھ بھی اقدامات انجام دیے جا رہے تھے وہ نہ تو کارگر ثابت ہوئے ہیں اور نہ برابر، اور ساتھ ہی ثالثی کی کوششیں بھی ناکام ہو چکی ہیں. اور محمد مرسی کے حامیوں کا کہنا ہے کہ جب تک ان کے مطالبات پورے نہیں ہو جاتے وہ سڑکوں پر موجود رہیں گے. بہرحال، دیکھتے ہیں کہ مصر کے بحران کا یہ اونٹ کس کروٹ بیٹھتا ہے. یہاں پر ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر اپنے معزز مہمانوں کی خدمت میں اور آپ کی خدمت میں دوبارہ حاضر ہوتے ہیں.
مصر میں بحران جاری ہے اور معزول صدر محمد مرسی کے حامیوں نے رابعت الادویہ اسکوائر پر جمعرات کی صبح نماز عید ادا کی اور محمد مرسی کی واپسی کے لیے دعائیں کی. اس سے قبل یورپی یونین اور امریکہ کی جانب سے ایک بیان جاری کر کے کہا گیا تھا کہ خونی جھڑپوں میں کمی کے باوجود چونکہ ابھی تک بحران کے خاتمے کے لیے واضح اتفاق رائے نہیں ہوا ہے، اس لیے ہمیں انتہائی تشویش ہے. دراصل، یورپی یونین، امریکہ اور قطر کے نمائندوں نے مصر کے بحران کے خاتمے کے لیے اس ملک کا دورہ کیا ہے، لیکن مصر کی حکومت نے باضابطہ طور پر اعلان کر دیا کہ ان کی کوششیں ناکام ہو گئی ہیں. ان حالات میں بدھ کی رات مصر کے عبوری صدر عدلی منصور نے ماہ مبارک رمضان کے اختتام پذیر ہونے کی مناسبت سے قوم کے نام اپنے خطاب میں مصری عوام سے اپیل کی ہے کہ وہ تشدد کی مذمت کرتے ہوئے خونریزی کا سلسلہ بند کریں۔ انہوں نے بھی یورپی یونین، امریکہ اور کچھ عرب ملکوں کی جانب سے قیام امن کی کوششوں کی ناکامی کا اعلان کرتے ہوئے کہا کہ مصر محمد مرسی کے بعد کے روڈ میپ کی حمایت کرنے والوں کی تجویزوں کا استقبال کرتا ہے۔ ایسے حالات میں کہ جب معزول صدر محمد مرسی کی رہائی کے لیے مصر کی عبوری حکومت پر عالمی دباؤ میں اضافہ ہو رہا ہے، مصر کے اٹارنی جنرل نے اخوان المسلمین کی آزادی و انصاف پارٹی کے رہنما محمد القطاطنی کی رہائی کا حکم صادر کیا ہے۔ مصر میں اخوان المسلمین کے خلاف سختی کے باوجود وہ پیچھے ہٹنے پر تیار نہیں ہیں اور اپنے مطالبات کی تکمیل کے لیے داخلی اور عالمی دونوں سطح پر مصری فوج پر دباؤ جاری رکھے ہیں۔ دراصل اخوان المسلمین کے پرامن مظاہروں پر فوج کے حملوں سے حالات اتنے خراب ہو گئے کہ غیر ملکی فریقوں نے بھی واضح طور پر مداخلت شروع کر دی، اور خبروں کے مطابق کیتھرین ایشٹن نے مصر میں جو جھڑپوں کے خاتمے کے لیے تجویز پیش کی ہے اس کے مطابق محمد مرسی کو اپنے حامیوں کے نام ایک پیغام میں پرسکون رہنے اور موجودہ حالات کو تسلیم کرنے کی بات کہی جائے گی، جس کے بدلے میں فوج محمد مرسی کو رہا کر دے گی اور وہ مصر سے نکل کر مقدمے کی کارروائی سے بچ جائیں گے۔ مرسی کے ساتھ اس قسم کی تجویز سے یہ واضح ہوتا ہے کہ اخوان المسلمین کی طاقت اس کے رہنماؤں میں اس طرح سے مضمر ہے کہ مصر کے فوجی اور سیاستداں سڑکوں پر جاری جھڑپوں کو روکنے کے لیے ایسے شخص سے مدد مانگ رہے ہیں جسے انہوں نے خود قید کر رکھا ہے۔ اسی طرح اس تجویز سے یہ بھی علم ہوتا ہے کہ یورپ و امریکہ اور کچھ عرب ممالک بدستور اس کوشش میں ہیں کہ اخوان المسلمین اقتدار میں واپس نہ جانے پائیں۔ یہ وہی لوگ ہیں جنہوں نے مالی و سیاسی امداد کے ذریعے اخوان المسلمین کے خلاف بغاوت کرائی ہے۔ دراصل مصر مغرب کی نمائندگی میں امریکہ اور علاقے میں اس کے اتحادیوں کی نمائندگی میں سعودی عرب کے مفادات کے تحفظ کا مرکز بن گیا ہے، اور امریکہ اور سعودی عرب دونوں ہی اپنے خاص اور مشترکہ مفادات کے لیے مصر میں حالات کو اپنے حق میں موڑنے کی کوشش اس ملک میں اسلامی بیداری کے آغاز سے ہی کر رہے ہیں، اور اس شعبے میں ان کے درمیان وسیع تعاون جاری ہے جس کا مشاہدہ مختلف علاقائی ملکوں میں بخوبی کیا جا سکتا ہے۔ سعودی عرب، قطر اور امریکہ کے درمیان یہ تباہ کن تعاون حالیہ دنوں میں شام میں نظر آیا، اور اب اگر بغور جائزہ لیا جائے تو اس سازشی مثلث کے تعاون کے خد و خال مصر میں بھی واضح ہو جائیں گے۔
جی ناظرین، شام کے بعد اب مصر بھی سعودی عرب، قطر اور امریکہ جیسے ملکوں کی سازشوں کا میدان بنا ہوا ہے، اور حالات روز بروز بدتر ہوتے جا رہے ہیں، جس کی وجہ سے خود مصر کی عبوری حکومت کو یہ کہنا پڑا کہ بین الاقوامی ثالثی کی کوششیں ناکام ہو چکی ہیں۔ چلتے ہیں سیدھے اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں عالمی امور کے ماہر ڈاکٹر قندیل عباس صاحب۔ السلام علیکم جناب۔
جی وعلیکم السلام۔
قندیل صاحب، عید الفطر کی آمد کی مناسبت سے آپ کی خدمت میں بہت بہت مبارکباد پیش کرتے ہیں۔ سوال یہ ہے کہ مصر کی جو صورتحال ہے اور جس طرح سے حالات روز بروز بدتر ہوتے جا رہے ہیں، اور دونوں ہی فریق، خواہ وہ اخوان المسلمین مرسی کے حامی ہوں یا فوجی حکومت اور عبوری حکومت اور مرسی کے مخالفین، اپنے اپنے موقف پر ڈٹے ہوئے ہیں، تو اگر یہی صورتحال جاری رہتی ہے جو کہ ایک مہینے سے زائد کا عرصہ ہو چلا ہے، تو مصر کی آئندہ کی ایک ہفتے بعد، دو ہفتے بعد کی صورتحال آپ کس طرح سے دیکھتے ہیں؟
دیکھیے، جو صورتحال اس وقت نظر آ رہی ہے وہ یہ ہے کہ 3 جولائی کو جب صدر مرسی کو معزول کیا گیا تو اس وقت ایک ایسے صدر کو معزول کیا گیا جو جمہوریت اور عوامی رائے کے ذریعے منتخب ہو کر مصر کے صدر بنے تھے، اور ایک طویل ڈکٹیٹرشپ کے بعد مصر میں ایک پولیٹیکل چینج آ رہی تھی، اور اس جمہوریت کی بنیاد پر وہ صدر بنے جو مغربی جمہوری جو معیار ہے اس کے اوپر بھی پوری اترتی تھی، اور انہی کی ایک ڈیزائننگ سے مصر کے اندر انتخابات ہوئے، اور وہاں پر ایک اکثریت نے ووٹ دیا اور صدر مرسی وہاں کے صدر منتخب ہوئے۔ लेकिन जब इनको माजूल किया गया तो इससे वाज तौर पर नजर आता है कि एक अकलियत, और उसमें भी एक बहुत मामूली सी अकलियत बनती है वो, क्योंकि जो फौज है और उसके जो हामी हैं सिर्फ वो इस अकलियत में शामिल अगर किए जाएं तो वो अकलियत एक भारी अक्सरियत के ऊपर अपनी राय मुसल्लत करने की कोशिश कर रही है। जाहिर है ये तो ना किसी इखलाकी मायार पर बात पूरी उतरती है, ना किसी कानूनी और ना किसी जमहूरी मायार पर बात पूरी उतरती है। अब एक मुंतखब सदर को जब उन्होंने अगवा कर लिया और अपने पास कैद रखा हुआ है और उसके हामी सड़कों पर बैठे हुए हैं, अब उनका जो इस हालात को कंट्रोल करने का या मैनेज करने का जो क्राइसिस मैनेजमेंट की स्ट्रेटजी उन्होंने अपनाई है वो सिंगल पॉइंट एजेंडे के ऊपर है। वो ये है कि अख्वान अल मुस्लिमीन के लाखों हामी जो हैं वो जो मिस्र के अंदर फौजी इकतदार है उसके सामने सर झुका दें और ये तस्लीम कर लें कि वो आइंदा सियासी जद्दोजहद नहीं करेंगे और वहाँ पर फौजी हुकूमत होगी या फौज के गुमाश्तों की हुकूमत होगी। जाहिर है इस तरह के जो सिनारियो है ये किसी भी लिहाज से मिस्री आवाम के लिए काबिल कबूल नहीं होगा और जो बैरूनी ताकतें वहाँ पर आकर इंटरफेरेंस की कोशिश कर रही हैं या वहाँ पर सालसी का किरदार अदा करना चाह रही हैं, बड़ी दिलचस्प बात ये है कि वो ताकतें वहाँ पर लाई जा रही हैं जो ऑलरेडी वहाँ पर अख्वान उल मुस्लिमीन के इस्लाम पसंद हुकूमत के मुखालफीन में जिनका शुमार होता था, यानी यूरोपीय यूनियन, अमेरिका या सऊदी अरेबिया या अमारात, ऐसे मुल्क हैं कि जिनका ऑलरेडी एक जो मिस्र में इस्लाम पसंदों की हुकूमत थी वो इसको कबूल नहीं कर पा रहे थे। अब वो अगर सालसी का किरदार अदा करेंगे तो जाहिर है कि वो अख्वान उल मुस्लिमीन के अगेंस्ट ही जाएगी। जाहिर है इस सिचुएशन में जो तकाजा या जो मुतालबा फौजी सदर वहां पे अदली मंसूर कर रहे थे या जनरल सीसी कर रहे थे वो मुतालबा अख्वान मुस्लिमीन की तरफ से कबूल नहीं किया गया, माना नहीं किया गया और इस वजह से वहां पर ये सालसी की कोशिशें भी नाकाम हो गई हैं। फ्यूचर में जो आपने सवाल किया, जाहिर है कि खाना जंगी की सिचुएशन नजर आ रही है क्योंकि इस वक्त जो जनरल सीसी हैं वो ईद के बाद ताकत के इस्तेमाल की बात कर रहे हैं कि वहां पर धरना खत्म करने के लिए ताकत का इस्तेमाल किया जाएगा और अगर ये ताकत का इस्तेमाल किया जाता है तो जाहिर है कि जो सिचुएशन हम ऑलरेडी शाम के अंदर देख चुके हैं, शाम मिस्र के अंदर भी वही सूरत हाल पैदा होने का इम्कान है जिसका बराह रास्त नुकसान खुद मिस्री आवाम और इस्लामी दुनिया को होगा लेकिन इसका बराह रास्त फायदा जो है इसराइल और उसके हामियों को होगा।
बहुत शुक्रिया। मैं फिर हाजिर हूँ आपकी खिदमत में, चलते हैं दिल्ली स्टूडियो जहाँ पर मौजूद हैं आलमी उमूर के माहिर प्रोफेसर रिजवान कैसर साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम।
रिजवान कैसर साहब, आपकी खिदमत में भी ईद उल फितर की आमद की मुनासबत से पेशगी मुबारकबाद पेश करते हैं। हमारा सवाल आपसे ये है कि मिस्र में जो अबूरी हुकूमत है उसका भी ये कहना है कि हम पर बहुत ज़्यादा दबाव है और इख्वान उल मुस्लिमीन का भी ये कहना है कि हम पर बहुत ज़्यादा दबाव डाला जा रहा है। इख्वान उल मुस्लिमीन के ताल्लुक से तो ये बात समझ में आ रही है कि जब मुर्सी बरतरफ किए गए तो अमेरिका, यूरोपीय यूनियन, सऊदी अरब, कतर, इन जैसे मुल्कों ने खैर मकदम किया और मुबारकबादी का पैगाम भिजवाया तो उस पर दबाव तो समझ में आ रहा है, लेकिन ये फौजी हुकूमत या अबूरी हुकूमत जो करी कि हम पर सख्त दबाव डाला जा रहा है, ये किस तरह का दबाव हो सकता है गैर मुल्की क़ुव्वतों की तरफ से मिस्र की अबूरी हुकूमत पर?
ताज़ा तरीन सूरत हाल ये है कि सेनेटर मैकेन इस वक्त जो मिस्र में मौजूद हैं उन्होंने ये कहा कि जो भी हालात रूनुमा हुए 3 जुलाई को पिछले महीने उसे अब वो लोग मिलिट्री कू यानी जो ने फौजी तख्ता पलट का नाम दे रहे हैं। अगर फौजी तख्ता पलट है तो बिलियंस में जो मिस्र की माली इमदाद हुआ करती है अमरीका की तरफ से वहां के कवानीन के मुताबिक ये माली इमदाद मिस्र को मिलना बंद हो जाएंगे। माली इमदाद बंद होने की सूरत हाल में इजिप्ट का यानी मिस्र का जो मैनिपुलेशन का जो स्कोप है हालात को अपने हक में रखने के लिए जो अबूरी हुकूमत है उसकी ताकत कम हो जाएगी, उसके अख्तियारात कम हो जाएंगे, उसके इम्कानात कम हो जाएंगे। दूसरी तरफ आपने अभी अपने तबसरे में जो कमेंट्री आई आपकी तरफ से वहां कुछ एक बातों को वाजे किया गया कि इस तरह से वहां के जो मगरबी एशिया के कुछ एक ममालिक हैं और जिस तरह से वो मुदाखलत का अंदाज अपनाए हुए हैं उसे सबसे बड़ा ये डर लग रहा है कि किसी एक हुकूमत के हक में दूसरे के खिलाफ अगर वो जाना चाहते हैं تو مصر کی عوام کو یہ بات قابل قبول نہیں ہے. مصر کی عوام کسی ایک ایسے موقف پہ جا کے پہنچ گئی ہے جہاں کوئی ایک رائے کا بننا بہت مشکل ہے, اس لیے کہ وہ جو جمہوری طریقے ہو سکتے ہیں ایک رائے بنانے کے وہ نہیں ہے. اس کے بعد ایک اور جو بڑا خطرہ لاحق ہوتا چلا جا رہا ہے وہ یہ کہ خود مصری فوج اس وقت جنرل سیسی کے جتنے بھی اقتدار میں جتنی بھی باتیں ہوں, لیکن ایک سب سے بڑا خطرہ یہ محسوس کیا جا رہا ہے کہ مصری فوج کے اندر بٹوارا ہو سکتا ہے, وہاں پر اختلاف رائے اس طرح سے ابھر کر کے سامنے آئے کہ فوج دو حصوں میں بٹ جائے. فوج کے دو حصوں میں بٹنے کی صورت میں خانہ جنگی کی صورت پیدا ہو سکتی ہے, خانہ جنگی کے حالات پیدا ہو سکتے ہیں مصر کے اندر. اور ابھی پچھلے والے جو کمنٹیٹر صاحب ہیں اسلام آباد سے, انہوں نے جو بات کہی ہے میں اتفاق کرتا ہوں کہ اگر ویسا ہوا تو پورا کا پورا مصر خانہ جنگی میں شکار ہو جائے گا اور صورتحال وہی ہوگی جو اس وقت شام کی ہے. تو لہذا اگر عبوری سرکار یہ کہتی ہے کہ اس کے اوپر پریشر ہے, تو پریشر صرف باہری طاقتوں کا پریشر نہیں ہے, پریشر خود مصر کے اندر کا بھی پریشر ہے. اور تب انہیں یہ سمجھنا پڑے گا کہ جس آسانی سے انہوں نے محمد مرسی کو ہٹا دیا ہے, آنے والے حالات اتنے آسان نہیں رہے. انہیں ایسا لگا کہ وہ دستخط کے ذریعہ یا تحریر اسکوائر پر مظاہرے کر کے محمد مرسی کی جو لیجٹیمیسی ہے اس کو ختم کر دیں گے, تو ویسا کرنے میں وہ کامیاب نہیں ہوئے. اس لیے کہ خود اب اتنی ہی تعداد میں اور شاید کئی معنوں میں اس سے بڑی بھی تعداد ہو جاتی ہے, جہاں مرسی کے حامین اب وہاں کی سڑکوں پہ اور وہاں کے الگ الگ جو ایسے مقام ہیں مساجد کے سامنے مظاہرے کر رہے ہیں. اب ظاہر سی بات ہے کہ طاقت تقریباً برابر کے پیمانے پر ہے, تب ویسی حالت میں مصر کو بچانا, مصری عوام کو بچانا, مصری جمہوریت کو بچانا ایک بہت بڑا فرض بنتا ہے. وہاں کے لوگوں کو خود وہاں کی جو عبری سرکار اور وہاں کی فوج کو اگر اس وقت حالات کو ہاتھ سے نکلنے دیا تو صورتحال خدا نے خواستہ, اور میں زور سے کہنا چاہوں گا کہ خدا نے خواستہ وہ نہ ہو جو اس وقت سیریا میں ہے, شام میں ہے. تو مجھے ایسا لگتا ہے کہ دباؤ کا اگر وہ اقرار کر رہے ہیں تو دونوں طرف سے دباؤ کا ہے, حالات کا بھی دباؤ ہے, باہری طاقتوں کا بھی دباؤ.
جی بہت شکریہ. اس وقت ٹیلی فون لائن پر موجود ہیں کراچی سے پاکستان کے بین الاقوامی امور کے ماہر پروفیسر شکیل صدیقی صاحب. صدیقی صاحب السلام علیکم. ہمارے ساتھ انہیں اطلاع دی کہ غالباً ٹیلی فون لائن منقطع ہو چکی ہے. بہرحال چلتے ہیں اسلام آباد اسٹوڈیو جہاں پر ڈاکٹر قندیل صاحب موجود ہیں. قندیل صاحب آپ دیکھیں کہ ابھی جان میکن کا ذکر کیا رضوان قیصر صاحب نے دہلی اسٹوڈیو سے, انہوں نے بھی جو بیان دیا ہے مصر میں اس پر خود مصر کی عبوری حکومت نے شدید رد عمل ظاہر کیا اور کہا کہ یہ مصر کے داخلی معاملات میں مداخلت ہے. انہوں نے کہا کہ مصر کا بحران اسی صورت میں حل ہو سکتا ہے جب جمہوریت بحال ہو. جمہوریت ہی واحد راستہ ہے مصر کے سیاسی بحران کو حل کرنے کا. یہ تو جان میکن کا بیان ہے. اور دوسری طرف جب یہ بغاوت ہوئی کودتا ہوا تو امریکہ نے اس کی بھرپور حمایت کی تھی اور مرسی کی مخالفت کا اعلان کیا تھا, فوجی بغاوت کی حمایت کا اعلان کیا تھا. ایک طرف امریکی حکومت فوجی بغاوت کی حمایت کا اعلان کرتی ہے, دوسری طرف اس کے سینیٹر کہتے ہیں کہ یہ فوجی بغاوت رائے حال نہیں بلکہ جمہوریت کی بحالی رائے حال ہے. کیا آپ اسے ایک ڈرامہ کہتے ہیں یا یہ سمجھتے ہیں کہ خود امریکہ کی خارجہ پالیسی میں ہم آہنگی نہیں پائی جاتی؟
دیکھیے جو عالمی میڈیا اس وقت پچھلے ایک مہینے کی اگر اس کا ریویو کر کے ہم دیکھیں تو واضح طور پر محسوس ہوتا ہے کہ عالمی میڈیا میں یہ ریفلیکٹ ہو رہا ہے کہ بڑی طاقتیں اور خود مصر کی حکومت جو ہے وہ مصر کے حالات کے بارے میں ایک بند گلی کا شکار ہو چکے ہیں, اس لیے کہ وہاں پر واضح طور پر ایک جمہوری حکومت کا خاتمہ کیا گیا اور ایک فوجی بغاوت ہوئی ہے. اب اس کو اگر مغربی طاقتیں فوجی بغاوت کا نام دیتی ہیں ظاہر ہے ان کو اس کی حمایت نہیں کر سکتی, اس کی امداد بھی روکنا پڑے گی, اور جن کو یعنی معزول کیا گیا جس صدر کو اس کی سپورٹ میں ان کو سٹیٹمنٹ دینا پڑتا ہے. لیکن چونکہ وہ اسلام پسند ہے اور آلریڈی ان کے ساتھ ایک کریٹک ان کا بیہیویئر تھا, شروع میں اس طرح کے سٹیٹمنٹس آئے ہیں, لیکن اس کے بعد خود امریکہ کی جو انٹرنل پبلک اوپینین ہے اور جو انٹرنیشنل پبلک اوپینین ہے اس کا ایک پریشر ضرور آیا ہے امریکہ کے اوپر بھی اور یورپی یونین کے اوپر بھی کہ آپ اگر پوری دنیا میں جمہوریت کو پروموٹ کرتے ہیں اور उन एरियाज में जहां पे सुडो डेमोक्रेसी है, यानी जहां पर एक बड़ा नाम किस्म की जमहूरियत है, वहां पर भी आप प्रेशर डालते हैं, लेकिन जहां पर एक 40-45 साल के बाद जमहूरी कोशिश हुई है और वहां पर एक जमहूरी इकतदार आया है, वहां पर दोबारा आप एक फौजी इकतदार की अगर हमायत करेंगे तो इसका पैगाम बाकी पूरे खित्ते पर क्या जाएगा, जो एक उनके ख्याल में जो एक जमहूरी तहरीकें चली हैं पूरे मिडिल ईस्ट के अंदर, जिनको वो जमहूरी तहरीकें कहते हैं, तो इसका मैसेज क्या जाएगा कि क्या लोग फिर बैठ जाएं क्योंकि उनको फिर जो फौजी ताकत के जरिए रोक दिया जाएगा। मैं समझता हूं कि इस जो पब्लिक ओपिनियन है इंटरनेशनल लेवल पे और यूरोप के अंदर, अमेरिका के अंदर, इस प्रेशर की वजह से वो ऐसे स्टेटमेंट्स दे रहे हैं कि वो मिस्र में जमहूरियत की हमायत करना चाहते हैं, और इस बुनियाद पर वो ये चाह रहे हैं कि अख्वान और मुस्तमीन के जो एतदाल पसंद लोग हैं उनको भी अपना हामी बनाएं, और खुद इसमें खुद सदर मुर्सी जो थे वो काफी हद तक एतदाल पसंद है, क्योंकि खुद मिस्री आवाम और आलमी राय आमा उनसे ये तवक्को कर रही थी कि जब मिस्र के अंदर एक तब्दीली आएगी तो वो इसराइल के बारे में जो पुराना रवैया था उसको तर्क करके एक सख्त रवैया अपनाएंगे, क्योंकि मिस्र के जो ताल्लुकात बने हुए थे उसको तोड़ने की बात करेंगे या बाकी मामलात में वो इत्तेहाद बिन मुस्लिमीन की बात करेंगे, लेकिन खुद मुर्सी साहब एक लिहाज से एतदाल पसंद रवैया अख्तियार किए हुए थे, लेकिन दूसरी तरफ वहां की जो नूर एक एक्सट्रीमिस्ट पार्टी थी, सेल्फी पार्टी थी, उसके कुछ लोग भी इनके साथ शामिल हो गए, और इस अजीब एक गुमगू की कैफियत में उनको वो मैनेज नहीं कर सकते उस वक्त सूरत हाल को जो उनको पेश आई। अब जो मगरबी ताकतें हैं या अमेरिका है, उनकी कोशिश ये है कि अगर सदर मुर्सी को या अख्वान अल मुस्लिमीन को दोबारा किसी तरीके से इक्तदार में वो आते हैं तो इस अंदाज में आए कि वो उनके कंट्रोल में रहें। ऐसी सिचुएशन में जाहिर है वहां का जो फौजी इक्तदार है वो इसको कबूल नहीं करेगा, और दूसरी तरफ फौजी जो जनरल सीसी थे उनका यूरोपीय यूनियन के नुमाइंदों से और अमेरिका का जो नुमाइंदा डिप्टी सेक्रेटरी जनरल वहां पर जो मौजूद थे उनसे तकाजा ये था कि हम सेफ पैसेज देने को तैयार हैं मुर्सी साहब को, और लोग अगर पुरम तौर पर वहां से धरना खत्म कर देते हैं तो हम उनके खिलाफ कोई कार्रवाई नहीं करेंगे, लेकिन हम अब अपनी मर्जी की जमहूरियत लाएंगे और अपनी मर्जी के लोगों को मुंतखब करके हुकूमत बनाएंगे। ऐसी सूरत हाल में जाहिर है कोई सालसी भी कामयाब नहीं हो सकते और मुज़ाकरात भी कामयाब नहीं हो सकते। असल सूरत हाल यह है कि वहां पर खुद बड़ी ताकतें भी और मिस्र की हुकूमत भी एक बंद गली का शिकार हो चुकी
है। मैं आपसे यह पूछना चाहूंगा कि एक ऐसे वक्त जब खुद इख्वान मुस्लिमीन के एक मरकजी लीडर इब्राहिम सैयद का बयान आया है कि अमरीका हमारे मामलों में मुदाखलत कर रहा है, और वाज़ेह लफ्ज़ों में कहा कि अमरीका हर तरह के अखलाकी अकदार और असूल से आ रही है, और दूसरी तरफ मिस्री हुकूमत जो मौजूदा अबूरी हुकूमत उसके नायब सदर ने कहा है कि अमरीका हमारे दाखिली मामलों में मुदाखलत कर रहा है, हम उसे बर्दाश्त नहीं करेंगे। यानी दोनों तरफ से इस वक्त अमरीका की मुखालफत हुई, तो आप नहीं समझते कि मिस्र के सियासी मैदान में इस वक्त अगर किसी को सबसे ज़्यादा शिकस्त हो रही है तो अमरीका को हो रही है?
बिल्कुल ऐसे ही मैं अर्ज कर चुका हूं कि वो बंद गली का शिकार हो चुके हैं कि उनको ये समझ नहीं आ रही कि वहां पर फौजी हुकूमत की हमायत करें जमहूरी हुकूमत की हमायत करें। लेकिन सबसे अफसोसनाक बात यहां पर ये है कि इराक का मसला हो, अफगानिस्तान का हो, या सीरिया का हो, या इस्लामी दुनिया का कोई और मसला हो, यहां पर OIC का किरदार होना चाहिए था, और जो बिल्कुल वो किरदार हमें खामोश नजर आता है, और किसी इस्लामी मुल्क से जो पॉजिटिव रोल प्ले कर सके कोई किरदार नजर नहीं आ रहा यहां पर। OIC को यहां पर एक्टिवेट करने की जरूरत है, वो अगर अच्छा रोल प्ले करें तो यहां पर अमेरिका या किसी और दूसरे सालिस की बजाय बहुत अच्छा किरदार अदा कर सकते हैं और बेहतर हालात पैदा हो सकते हैं। लेकिन इराक का मामला था या अफगानिस्तान का या शाम का, उसमें कतर, अमारात और सऊदी अरेबिया जैसे वो ममालिक शामिल हैं जो मगरबी ताकतों के साथ एक पेज के ऊपर उनके साथ इस्लामी दुनिया में वो तब्दीलियां लाना चाह रहे हैं जो मगरबी मफादात का तहफ्फुज़ कर सकें। जाहिर है वही ताकतें मिस्र में भी इन्वॉल्व हैं। यहां पर जरूरत इस बात की है कि इस्लामी दुनिया की वो स्टेट एक्टर्स हों या नॉन स्टेट एक्टर्स हों, उनको इन्वॉल्व करके ऐसी एक तजावीज सामने लाई जाए जिनकी बुनियाद पर मिस्र में एक पुरअमन तरीके से इस कशीदगी का खात्मा हो सके।
जी रिजवान कैसर साहब, मैं आपसे यहां पर यह पूछना चाहूंगा कि अभी OIC का जिक्र किया हमारे डॉक्टर कंदील अब्बास साहब ने, आप देखेंगे जब शाम का मसला आया तो अरब लीग बहुत ही ज्यादा सरगर्म नजर आई, और जिस पर कतर और सऊदी अरब का, खास तौर पर सऊदी अरब का सबसे ज्यादा असर और रसूख है, और जिसका हेड ऑफिस इस वक्त मिस्र काहिरा में मौजूद है, और मिस्र में ये सब कुछ हो रहा है और फौजी हुकूमत इस वक्त बरसर इख्तदार है और एक जमहूरी हुकूमत वहां से बरतरफ कर दी गई है, लेकिन जिस जगह पर खुद अरब लीग का हेड ऑफिस हो, दफ्तर हो, وہاں عرب لیگ جو ہے بے دست و پا نظر آ رہی، جبکہ شام میں اس نے آنن فانن فیصلے کیا اور شام کی رکنیت تک کو معطل کر دیا، تو عرب لیگ کے اس کردار پر آپ کیا کہنا چاہیں گے؟ جی رضوان قیصر صاحب، میری آواز سنے آپ؟ بہرحال ہمارا رابطہ ایک بار بھی دہلی سے منقطع ہو گیا، بعض معذرت قندیل صاحب، اگر آپ نے میرا سوال سنا ہو تو میں اس کا جواب سے چاہوں گا.
اصل میں میں نے جیسے کہ کہا کہ او آئی سی تو اس میں بالکل کوئی کردار ادا نہیں کر رہی، لیکن عرب لیگ کا ایک کردار متوقع تھا کیونکہ عرب مسائل ہیں اور اس میں مصر کا ایک رول بنتا ہے اور انہوں نے کئی معاملات سلجھانے بنانے میں ماضی میں بھی ایک رول پلے کیا تھا، لیکن یہاں پر آ کر جیسے شام کے معاملات میں ہم نے دیکھا کہ عرب لیگ کے رول کی وجہ سے معاملات مزید پیچیدہ ہوئے اور خراب ہو گئے وہاں پر، اور اسی طرح خود ہم نے دیکھا کہ مصر کے معاملات میں بھی جب ان کی انٹرفیرنس آتی ہے تو کہیں پہ بھی ہمیں کچھ بہتری ہوتی نظر نہیں آئی. اسی وجہ سے میں سمجھتا ہوں کہ وہاں کی جو لوکل سٹیٹس ہیں ان میں بھی کوئی خاص اہمیت نہیں دی گئی عرب لیگ کے کردار کو، اور عوام کی طرف سے بھی ان کو کوئی ویلکم نہیں کیا گیا. وجہ اس کی یہ ہے کہ ان کے کردار کی وجہ سے اگر شام میں صورتحال بہتر ہوتی یا عراق میں کوئی صورتحال بہتر ہوتی یا خطے میں کسی اور جگہ وہ کوئی صورتحال میں پازیٹو رول پلے کرتے پھر تو کوئی ویلکم کرتا، لیکن ان کے جہاں پہ بھی کردار آیا ہے وہی کردار تھا جو مغربی طاقتوں کا تھا یا امریکہ کا تھا، تو اس لیے ان کے اوپر ایک اعتماد کی فضا موجود نہیں ہے. یہاں پر اگر کوئی رول اچھا پلے کر سکتا ہے تو وہ او آئی سی کا ایک انسٹیٹیوٹ بنتا ہے، کہ خاص طور پر اس لیے کہ او آئی سی جب بنی تھی تو ان کا ایک مین ٹارگٹ جو تھا کہ اسرائیل کی جو ظالمانہ کاروائیاں ہیں ظالمانہ پالیسیز ہیں ان کو روکا جائے. اب یہاں پر شام کے اندر ہمیں اسرائیل کی ڈائریکٹ انٹرفیئرنس نظر آ رہی ہے، مصر کے معاملات میں ان کی ڈائریکٹ انٹرفیئرنس نظر آ رہی ہے، خود لبنان میں نظر آ رہی ہے. اب یہ تینوں ممالک جو ہیں یعنی لبنان شام اور مصر یہ بارڈرنگ ایریا بنتے ہیں جو صہیونی حکومت ہے اس کا، اور تینوں جگہ پہ ظاہر ہے کہ سٹیبلٹی ہوگی اور پرامن فضا ہوگی تو وہاں پر اسرائیل کے لیے مشکلات ہوں گی. وہ ایسی ماحول پیدا کرنا چاہتا ہے کہ جس میں اسرائیل اپنی پالیسیوں کو اپنی جارحانہ پالیسیوں کو آگے بڑھا سکے.
بہت شکریہ، میں پھر حاضر ہوں گا. چلتے ہیں ایک بار پھر کراچی جہاں ٹیلی فون لائن پر موجود ہیں پاکستان کے سینئر اور سرکردہ طرز نگار جناب پروفیسر شکیل صدیقی صاحب. السلام علیکم جناب.
جی وعلیکم السلام.
پروفیسر صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ مصر کی جو موجودہ صورتحال ہے اور جس صورتحال میں دونوں فریق یعنی اخوان المسلمین مرسی کامی اور عبوری حکومت دونوں یہ کہہ رہی ہے کہ ہمارے اوپر بہت زیادہ دباؤ ہے اور دونوں نے ہی امریکہ کی مذمت کی ہے اور اس کے اقدامات کو اپنے داخلی امور میں مداخلت قرار دیا ہے، تو ایسے میں جب دونوں فریق اپنے اپنے موقف پر اڑے ہوئے ہیں تو فائدہ کس کو پہنچ رہا ہے موجودہ صورتحال سے آپ کے خیال میں؟
دیکھیں یہ تو بات درست نہیں ہے کہ دونوں جو ہے وہ امریکہ کے حوالے سے یکساں موقف کے حامل ہیں، بلکہ امر واقع یہ ہے کہ یہ سارا گیم جو مصر کے اندر پلان کیا گیا وہ امریکہ اور اسرائیل کا ہے. ٹھیک ہے، دوسری بات یہ ہے کہ اخوان المسلمین نے اب تک جس استقامت اور جس لازوال قربانی کا مظاہرہ کیا ہے اس کی روشنی میں جو ہے وہ فوجی حکومت اور یورپی قوت ساری اور امریکہ بشمول اس بات سے خوفزدہ ہیں کہ مصر کے اندر جو ہے وہ فوجی حکومت زیادہ دیر قائم نہیں رہ سکتی ہے. تو بنیادی بات یہ سمجھ لینی چاہیے کہ جس اس خطے میں پورے ریجن میں شرق اوسط میں جو اس وقت صورتحال ہے اس صورتحال کو مینوپلیٹ کرنے میں امریکہ اور اسرائیل پیش پیش ہیں. یہ اصل میں بنیادی طور پہ وہ دشمن ہے جو کہیں بھی کسی بھی اسلامی ملک کے اندر جمہوری عمل کو اور اس کی ترقی کو نہیں دے سکتے. یہ نہیں چاہتے کہ کوئی مسلم ملک ٹیکنالوجی حاصل کرے، یہ نہیں چاہتے کسی ملک کی معیشت جو ہے وہ اچھی ہو. مصر کے اندر ایک اسٹیبلٹی آئی تھی، اخوان المسلمین کو اس کو کام کرنے کا موقع دینا چاہیے تھا، لیکن فوج کو اشارہ کر کے کچھ وہی عناصر جو حسنی مبارک کے ایما پر جو کام یہاں کر رہے تھے ان کو یہ موقع فراہم کیا گیا کہ وہ جو ہے اخوان کی اور مرسی کی حکومت کو جو ہے وہ اس کا تختہ کریں اور اس میں یہ مضموم عناصر جو ہے وہ کامیاب بھی ہوئے. بنیادی طور پر اس سب پوری امہ کی ذمہ داری ہے کہ اس طرح سے اگر ہم अमेरिका के हाथों एक एक मुस्लिम स्टेट को शिकार होते देखते रहे, तो इसके नतीजे में पूरा आलम इस्लाम जो है वो कमजोर से कमजोर होता होता चला जाएगा। लिहाजा जरूरत इस बात की है कि जो ममालिक आजादी के साथ अपनी सॉवरेंटी का दफा कर सकते हैं और जो अमेरिका की आंख में आंख डालकर बात कर सकते हैं उन्हें उठ खड़ा होना चाहिए। खासतौर पर मैं ये बात कहूंगा कि ईरान, पाकिस्तान, तुर्की, इन्हें जो है वो एक करीबी किरदार अदा करना चाहिए और उन मुस्लिम ममालिक को जो अमेरिका की हाशिया आराई में और वो जो बादशाहतें जो अमेरिका की हाशिया आराई में मसरूफ हैं उन्हें भी जो है वो आगाह किया जाए, उन्हें भी मुतनब्बे किया जाए कि वो मुल्लत इस्लामिया को अमेरिका के चुंगल से आजाद करें।
जी प्रोफेसर साहब, अगला सवाल भी मैं आप ही से करना चाहूंगा। आपने कहा कि मौजूदा सूरत हाल से सबसे ज्यादा फायदा अमेरिका और इसराइल को पहुंच रहा है, जब ये बात तय है और सभी जानते हैं कि इससे अमेरिका और इसराइल को फायदा पहुंचा है, तो जब फौजी बगावत हुई और मुर्सी को बरतरफ किया गया तो सऊदी अरब वो मुल्क था जिसने सबसे पहले मुबारकबाद पेश की, मुत्तहिदा अरब अमारात वो मुल्क था जिसने मदद की, कुवैत वो मुल्क था जिसने अरबों डॉलर मदद की, इन तीनों मुल्कों ने बड़ी तादाद में रकम दी और बड़ी भारी मकदार में रकम दी और मदद का ऐलान किया, तो क्या इन लोगों को ये नहीं मालूम था कि इससे इसराइल को फायदा पहुंच रहा है?
मेरे मोहतरम भाई, ये बात तो अजहर बिन शम्स है कि वो ये वो तुफैली रियासतें हैं जो अमेरिका की बाजगुजार हैं, ठीक है, अमेरिका का पूरा तसल्लुत इनके ऊपर कायम है, ये जो है किसी तरह से भी किसी आजाद जमहूरी रियासत को कभी जहनी तौर पर कबूल नहीं करेंगी क्योंकि ये बादशाहतों और शहनशाहियतों की परवरदा हैं और शहनशाहियत और बादशाहत के तहत ये चाहती हैं कि इनके हुकूमत, लेकिन इनको ये इनकी ये खाम ख्याली होगी कि इनकी ये बादशाहतें भी ज्यादा देर तक कायम रह सकेंगी क्योंकि जिन ममालिक का आपने तस्करा किया है वहां भी एक तवील अरसे से बेदारी चल रही है, वहां के अवाम भी बादशाह से जो है वो नाराज हैं और वो भी एक जमहूरी रियासत के क्याम के लिए जद्दोजहद कर रहे हैं। लिहाजा ये है कि ये इकदाम चाहे वो सऊदी अरब ने किया हो, कतर ने किया हो या कुवैत ने किया हो, जिन्होंने भी जो है मुर्सी की हुकूमत के खता खात्मे के लिए फौजी हुकूमत की हिमायत की है वो इंतहाई काबिल मजम्मत और शर्मनाक है।
जी मैं आपका शुक्रिया अदा करता हूँ, टेलीफोन लाइन पर मौजूद रहिएगा। चलते हैं दिल्ली स्टूडियो, रिजवान कैसर साहब, आप यकीनन जानते होंगे कि एक ऐसे वक्त जब इख्वानुल मुस्लिमीन पर पाबंदी आई थी, मुबारक के ज़माने में आज से 10 साल 15 साल के कब की बात में कर रहा हूँ, तो उस वक्त सऊदी अरब वो वाहिद मुल्क था जहाँ पर इख्वानुल मुस्लिमीन का नुमाइंदा दफ्तर था, क्या बात हो गई कि अब जब इख्वानुल मुस्लिमीन की खुद हुकूमत बन गई तो उसकी हुकूमत के गिरने पर सबसे ज़्यादा मुसर्रत और खुशी का इजहार सऊदी अरब ने किया?
इसके पीछे नजरियाती और इलाकाई सियासत दोनों को दखल है। अख्वानुल मुस्लिमीन का इस्लामी मामलात में कुछ ऐसे भी मौकफ है जो सिर्फ मिस्र के अंदर नहीं बल्कि मिस्र के बाहर भी अपना असर डाल सकते हैं और खासतौर से मगरबी एशिया के बहुत सारे ममालिक में जिस तरह की हुकूमतें हैं और उनके हुकूमतों का जो किरदार है, अवाम के दरमियान जिस तरह का मिजाज साजी है, इन तमाम सारी बातों पर वो असरअंदाज होते हैं। जाहिर सी बात है कि दुनिया के किसी दूसरे मुल्क की तरह से और खासतौर से जब एक कोई ऐसा मुल्क हो जो सियासी तौर पर या माशी तौर पर या दूसरे पहलुओं से असरअंदाज हो सकता है, तो उसकी पहली कोशिश होगी कि आसपास या दूर दराज के ऐसी हुकूमतें हों उन ममालिक में जो उनके हामियों की फेहरिस्त में हों। लेकिन दरअसल हम चाहे जो भी करना चाहें उससे कोई फर्क नहीं पड़ता है अगर हमारे अंदरूनी हालात बेहतर हों, और अगर उस नजरिए से उठा करके देखें तो मुझे ऐसा लगता है कि अख्वानुल मुस्लिमीन ने भी अपनी एक साल की हुकूमत में मिस्र के अंदर जितने उन अकदामात को उठाना चाहिए था जहां मिस्री समाज में जिसे इस्तेहकाम या स्टेबिलिटी कहिए, माशी तौर पर उसकी बेहतरी, और उनको यह चाहिए था कि जितनी तेजी से उन्होंने अपना आइडियोलॉजिकल एजेंडा मिस्री रियासत के जरिए पूरे मिस्री समाज के ऊपर थोपना चाहा, उसका बड़ा नुकसान अख्वानुल मुस्लिमीन को और खुद मोहम्मद मुर्सी को आज उठाना पड़ रहा है। यह समझना चाहिए था कि मोहम्मद मुर्सी मुंतखब होकर के आए हैं लेकिन मुंतखब होने की जो फीसदी शर्त थी وہ اتنی بڑی نہیں تھی کہ اتنے بڑے بڑے اقدامات اٹھا سکتے جہاں آئین میں تبدیلی سے لے کر کے حکومت پر اپنے اقتدار کو مونوپلائز کرنے کی جو کوشش تھی وہ تمام ساری باتیں ایسی تھی جہاں بے صبری دکھ رہی تھی. مصر کا سماج آپ جس بھی طریقے سے دیکھیں, مصر کا سماج اس وقت اردو میں ایک انگریزی لفظ کا نیم البدل نہیں مل رہا ہے, ایکسٹریم پوزیشن لینے کے لیے ابھی مصری سماج تیار نہیں ہے. وہاں ہر قسم کے لوگ موجود ہیں, مڈل کلاس ہے, لبرل ہے, وہاں پر اس کے جو مائنورٹی کے لوگ ہیں, اقلیت کے لوگ ہیں, مذہبی اور دوسری اقلیت کے لوگ ہیں, یہ تمام سارے لوگ ابھی نہیں چاہتے ہیں کہ مصری سماج اور مصری حکومت میں کسی طرح کا ایکسٹریمسٹ پولیٹیکل اینڈ پالیسی اپروچ اپنایا جائے جو بہت ہی افسوسناک طریقے سے محمد مرسی صاحب کر رہے تھے. اور نتیجہ یہ ہے کہ آج جو صورتحال سامنے ہے وہ ہم سب دیکھ رہے ہیں. لیکن اس کا اب اتنا تو جائزہ لینے کے بعد ایک راستہ کیا ہے مستقبل کے لیے, اور مجھے ایسا لگتا ہے کہ مصر کے جتنے بھی اسٹیک ہولڈرز ہیں, چاہے تو وہ سیاسی تنظیمیں ہوں, چاہے تو فوج ہو, چاہے تو وہاں کا مڈل کلاس ہو, لبرل ہو, سیکولر ہو, مذہبی ہو, ان سب کی پہلی کوشش ہونی چاہیے کہ ملک گیر پیمانے پر ریکنسیلیشن کا اعلان کرے. یہ ایک ایسی بات ہے جو آپ کے معرفت میں پچھلے دو تین مرتبے سے یہ کہہ چکا ہوں, اس لیے کہ مصر کو اس وقت مظاہروں سے زیادہ مفاہمت کی ضرورت ہے اور اس کے ذریعہ بھی اپنا مستقبل طے کریں, ورنہ مجھے دوبارہ کہنے دیا جائے کہ خدا نے خواستہ وہ صورتحال پیدا نہ ہو جائے جو شام کا ہے یا دوسرے ایسے کسی بھی ملک جی. کا ہے. لہذا ابھی بھی وقت ہے, بہت زیادہ نقصان نہیں ہوا ہے, نقصان ہوا ہے لیکن اتنا نقصان نہیں ہوا ہے. صرف امریکہ کو بیٹھ کے کوسنا یا اسرائیل کو کوسنا یا کسی اور ملک کو بیٹھ کے کوسنے سے نتیجہ کچھ نہیں نکلتا جب تک کہ ہم سب اپنا دماغ جوڑ کر کے ایک جگہ نہیں بیٹھتے اور یہ نہیں طے کرتے کہ مصر کا مستقبل ہم مل کر کے طے کریں گے. اور آپ یقین جانیے ان مظاہروں سے یہاں تو محمد مرسی کے حکومت کی معزولی ہو یا عبوری حکومت کی غیر استحکامی صورتحال ہو, ایک بات تو صاف ہے کہ مصر کے عوام نے ڈیموکریسی کا مزہ چکھ لیا ہے اور اب اس سے کمپرومائز کرنے کے لیے تیار نہیں ہے. لہذا ضرورت اس بات کی ہے کہ ڈیموکریٹک طریقوں سے, جمہوری طریقوں سے ہی سماج کے ہر بڑے ایک سٹیک ہولڈر کو ایک کانفرنس ٹیبل پر آنا پڑے گا اپنے رہنماؤں کی مدد سے, اور یہ طے کرنا پڑے گا کہ مصر کا مستقبل سانجھا ہے اور اسی طریقے سے لے جانے پڑیں گے. پھر آپ یہ دیکھیں گے کہ دنیا کی جتنی بڑی طاقتیں ہیں خاموش ہو کر کے ایک کنارے پڑ جائیں گے, وہ جتنا بھی نقصان پہنچانا چاہیں مصری عوام اور مصری حکومت اور مصری نیشن کا, وہ نہیں کر پائیں گے.
جی بہت شکریہ.
لہذا ہماری کوشش یہ ہونی چاہیے کہ کوسنے کے بجائے راستہ دیکھیں اور یہ دیکھیں کہ مشعل راہ کہاں ہے, اور مشعل راہ اس میں ہے کہ مفاہمت کی پوری کوشش ہونی چاہیے, چاہے مصری جمہوریت اور مصری عوام اور مصری ریاست سالم جی. و ثابت رہ سکے.
جی پروفیسر شکیل صدیقی صاحب, جیسا کہ ابھی رضوان قیصر صاحب بھی فرما رہے تھے اور بہت سے مبصرین کا یہ کہنا ہے کہ ٹھیک ہے مرسی صاحب منتخب صدر تھے اور ان کو لوگوں نے منتخب کیا تھا, لیکن جو فیصدی ہے وہ 50% سے تھوڑے سے زائد ووٹوں سے منتخب ہو کے آئے تھے, 49% اور کچھ اشاریہ ایسے تھے جنہوں نے ان کو ووٹ نہیں دیا تھا, اور جو ان کی حکومت برطرف کی گئی وہ فوج کو اس بہانے کے تحت ان کو برطرف کیا گیا, جو فوج یہ کہی تھی کہ یہ جو مظاہرے ہو رہے ہیں تمہارے مخالفین کے, ان کو جلد سے جلد آپ قابو میں کیجیے, ان کے مطالبات پہ توجہ دیجیے, اور 48 گھنٹہ کا الٹیمیٹم دیا, اس کے بعد مرسی کی حکومت کو برطرف کر دیا. یعنی ایک بہت بڑا طبقہ تھا جو ان کی مخالفت کر رہا تھا اور تحریر اسکوائر پر موجود تھا, آئے دن مظاہرے ہو رہے تھے. تو کیا جیسا کہ رضوان قیصر اور دیگر بعض لوگوں کا کہنا ہے کہ مرسی صاحب سے بھی کچھ غلطیاں ہوئیں, تو آپ اس سے اتفاق کرتے ہیں؟ ایسا لگتا ہے کہ ایک بار پھر ہمارا رابطہ منقطع ہو گیا. بہرحال قندیل صاحب, اگر آپ نے میرا یہ پورا سوال جو کہ کافی طولانی تھا سنا ہو تو ہم آپ سے اس کا جواب چاہیں گے.
جی بالکل, میں بھی پہلے عرض کر چکا ہوں کہ مرسی صاحب سے کافی غلطیاں ہوئی ہیں اس سے پہلے, اس لیے کہ ایک جمہوریت کا نیا تجربہ تھا وہاں پر, और मैं समझता हूँ कि उन गलतियों को उन्होंने रियलाइज़ भी नहीं किया, और उन्होंने एक तरफ तो जो एक्सट्रीमिस्ट अनासर थे उनको साथ में लाया, जिसकी वजह से जो मॉडरेट आइडियोलॉजी थी अख्वानुल मुस्लिमीन की, जो पूरे अरब दुनिया के अंदर, पूरे यानी बाकी दुनिया में भी वो आइडियोलॉजी अभी तक मौजूद है, बड़ी पुरम किस्म की आइडियोलॉजी थी, और कहीं पर भी उन्होंने बहुत ज़्यादा एक्सट्रीमिस्ट पावर यूज़ करने की बात कभी नहीं की। लेकिन जो नूर पार्टी है उसके कुछ लोग इनके साथ जब शामिल हुए तो उसकी वजह से एक नेगेटिव इंप्रेशन जरूर गया मिस्र की जो आम तबका है उसके ऊपर। और दूसरी तरफ यह था कि खुद जो मिस्र के आवाम थे उनका इसराइल के साथ एक खास नफरत पाई जाती थी उनमें, क्योंकि जो कैम्प डेविड का इशू था उसके बाद एक लंबा एक हिस्ट्री है जिसको अभी दोहराया नहीं जा सकता, उसके मामले में भी उन्होंने कुछ सॉफ्ट कॉर्नर रखा और फौरी तौर पर अपनी फॉरेन पॉलिसी इस अंदाज में बयान नहीं की जिससे वो अपने आवाम की हमायत हासिल कर सकते। लेकिन इस सारी सिचुएशन को देखने के बाद अब एक तरफ तो जो फौजी हुकूमत है वो अख्वानुल मुस्लिमीन के लीडरों पर मुकदमात कायम कर रही है, खुद मुर्सी साहब के ऊपर माजी में हमास से राबतों की वजह से मुकदमात कायम किए जा रहे हैं, एक और रूहानी लीडर हैं मोहम्मद बोदी, उनके दोस्त हैं और साथी हैं खैरात शातर और सईद बयूमी, इनके ऊपर जो मुजाहरों के लिए उकसाने के मुकदमात कायम किए जा रहे हैं। ऐसी सिचुएशन में टेंशन बढ़ने के खतरा है। जो इस राय हल नजर आता है, जो एक सोल्यूशन नजर आता है, वो ये है कि मिस्र के अंदर फिर एक रेपिटिशन हो, इलेक्शन हो, और जितनी दफा इलेक्शन होंगे वहां पर उतनी बेहतर हालात पैदा होंगे, और फौज को कभी यह इजाजत नहीं दी जानी चाहिए कि वो पॉलिटिक्स में आकर मुदाखलत करे। फौज का काम सरहदों की दिफा है और मुल्क का दिफा है, वो पॉलिटिक्स में उनको नहीं आना चाहिए, ना उनको आईनी ऐसा किरदार वहां पर हासिल है। और वहां पर अगर रेपिटिशन होगी इलेक्शन की बार बार, जिस अंदाज में ईरान में हमने देखा कि एक रेवोल्यूशन आया वहां पर, तकरीबन 35-34 सालों में इतने इलेक्शंस हुए और इन इलेक्शंस की वजह से वहां पे एक स्टेबल सोसाइटी बन चुकी है और वहां पे एक ऐसा एनवायरनमेंट क्रिएट हो चुका है कि पुरअमन फजा है, वहां पर हर एक बंदा पीस और प्रॉस्पेरिटी से रह रहा है। इसी तरह मैं समझता हूं कि अगर कुछ फॉल्ट्स आए हैं, कुछ प्रॉब्लम्स आई हैं, वो गलती मुर्सी साहब की थी या किसी और की थी, वहां फौरी तौर पर नए इलेक्शंस का माहौल पैदा किया जाए, नए इलेक्शंस के बाद मिस्री अवाम जिस अंदाज में आगे बढ़ना चाहते हैं उनकी राय से
बहुत शुक्रिया आपका कंदी साहब
कि मिस का मुस्तकबिल क्या होगा।
जी शकील सिद्दीकी साहब, मैं आपसे ये पूछना चाहूँगा कि बाज फार्मूले जो पेश किए जा रहे हैं सियासी बहरान को हल करने के ताल्लुक से, उसमें ये कि मोहम्मद मुर्सी को सऊदी अरब में सियासी पनाह दिलवाई जाए और उन पर मुकदमा ना चलाया जाए। क्या सऊदी अरब, जिसने मुर्सी की बरतरफी की सबसे ज़्यादा खुशी मनाई थी, वो अपने आप मुर्सी को पनाह देने के लिए तैयार होगा, या पलट के पूछूँ क्या मुर्सी वहाँ जाने के लिए तैयार हो जाएंगे?
देखिए, मैं इस मामले में दो बात कहूंगा। जितने भी फार्मूले इस वक्त मिस्र के क्राइसिस को हल करने के लिए चल रहे हैं, उस क्राइसिस को समझने के लिए और उन फार्मूलों को समझने के लिए बेसिकली मिस्र की मौजूदा सूरत हाल को समझना बहुत जरूरी है कि ये हालात क्यों पैदा हुए। एक बेदारी की तहरीक उठी, जमहूरियत की तहरीक उठी, उसने एक आमिर का तख्ता उल्टा, और आमिर वो था जो अमेरिका का हाशिया बरदार था। चुनांचे इस वक्त जो सूरत हाल है उसका मतलब नजर सिर्फ और सिर्फ ये है कि मिस्र समेत उस खत्ते के तमाम मुस्लिम ममालिक के मुकाबले में इसराइल को ताकतवर और तवाना किया जाए। मिस्र के अंदर जमहूरियत से और खास तौर पर इख्वान की हुकूमत से ये बात बिल्कुल वाजह हो चुकी थी कि रफा बॉर्डर खुल चुका था, फलस्तीनियों का मिस्र आना जाना शुरू हो चुका था, उनकी सप्लाई लाइन बहाल हो चुकी थी, और ये बात जो है इसराइल के लिए और इसराइल की कमजोरी के लिए बिल्कुल वाजे तौर पर नजर आ रही थी। अमेरिका के इस खत्ते के मफादात का सबसे बड़ा पुलिसमैन जो है वो इसराइल है, लिहाजा ये है कि अगर कहीं भी कोई सूरत हाल ऐसी पैदा होती है जिसके नतीजे में इसराइल कमजोर होता है, वहां मिस्र जैसी सूरत हाल का सामना करना पड़ेगा। जहां तक आपके सवाल का ताल्लुक है कि मुर्सी साहब वहां जाएंगे या नहीं जाएंगे, लेकिन मैं ये समझता हूं कि जिस तरह से इस वक्त मिस्र के अंदर बेदारी है, मिस्र के अंदर एक लहर उठी हुई है और जमहूरियत की लहर उठी हुई है, इस्लाम की लहर उठी हुई है, वो मेरे ख्याल से इस बात को तरजीह नहीं देंगे कि वो अपनी कौम को छोड़कर जो है वो सऊदी अरब के पास जाएंगे, क्योंकि सऊदी अरब जाना किसी तौर पर भी जो है वो मुर्सी के लिए या इख्वानुल मुस्लिमीन के लिए मुनासिब नहीं होगा, क्योंकि सऊदी अरब का किरदार जो है ये जो पूरे खत्ते के अंदर بیداری کی تحریک ہے, جمہوریت ہے, وہ اس کے دشمنی کا اشارہ دیتا ہے.
بہت شکریہ آپ کا, بہت بہت شکریہ. ناظرین, آپ نے ہمارے معزز مہمانوں کی گفتگو ملاحظہ فرمائی. اس وقت مصر اور مصر کا سیاسی میدان, جو علاقے کی امریکہ نواز حکومتیں ہیں, سعودی عرب, قطر, ان کے سازش اور ان کے ڈرامے اور ان کے سینریو کا میدان بنا ہوا ہے. اور اگر مصر کے اکابرین, وہاں کے عمائدین, وہاں کے دانشوروں نے حالات کو صحیح طریقے سے درک نہ کیا تو جیسا کہ ہمارے مہمانوں کا تجزیہ ہے کہ حالات اور بدتر ہو سکتے ہیں. لیکن چونکہ دوسری طرف مصر کے عوام ایک عظیم قوم کی ترجمانی کرتے ہیں جس کی تہذیب پرانی ہے, جس کی تاریخ پرانی ہے, اور جس نے 40 سالہ ڈکٹیٹر اور آمریت کا خاتمہ کیا, جس نے قربانیاں دے کر انقلاب بپا کیا ہے, اتنی آسانی سے وہ اپنے انقلاب اور اس کے انقلابی ثمرات کو ضائع نہیں ہونے دیں گے. بہرحال صورتحال اس وقت پیچیدہ ہے, لیکن وہ دن دور نہیں جب مصر میں پھر جمہوریت بحال ہوگی اور مصر کے عوام اپنے انقلابی ثمرات کا بھرپور دفاع کرنے میں کامیاب ہو جائیں گے. اگلے پروگرام تک کے لیے مجھے علی باسری اور دیگر ساتھیوں کو اجازت دیجیے. خدا حافظ.